यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। कसैले चाहँदैमा अब मुलुकमा राजतन्त्र नफर्कने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सरकारद्वारा आर्थिक सुधार कार्ययोजना जारी। अर्थतन्त्रको सुधारका लागि छ महिनादेखि तीन वर्षसम्म सम्पन्न गरिसक्नुपर्ने समय सीमासहितको कार्ययोजना तय। नागढुङ्गा सुरुङ मार्गको 90% काम सम्पन्न। पुष मसान्तसम्म सञ्चालन गर्ने तयारी। बालबालिकालाई आँखाको समस्याबाट जोगाउन घर बाहिर खेल्न प्रेरित गर्नुपर्ने विज्ञहरूको सुझाव। हुम्लाको तिलगाउँमा केही दिन अघि गएको बाढ़ी पहिरोले 5 करोड़ भन्दा बढ़ीको क्षति भएको गाउँपालिकाको तथ्याङ्क। र अमेरिकी सरकारले हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्नामा रोक लगाएपछि हार्वर्डद्वारा ट्रम्प प्रशासनमाथि नै मुद्दा दायर।
जहाँ भए पनि पाउनुहोस् हामीसँगै, कल गर्नुहोस्, डेटा चलाउनुहोस्, संसारभरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब कसैले चाहँदैमा मुलुकमा राजतन्त्र नफर्कने बताउनु भएको छ। राष्ट्रिय युवा संघ नेपालको 10 राष्ट्रिय महाधिवेशनको पोखरामा हिजो उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालमा राजतन्त्रले राम्रा भन्दा बढ़ी नराम्रा काम गरेकाले राजतन्त्र फर्कन्छ भनेर सपना नदेख्न सम्बद्ध सबैलाई आग्रह पनि गर्नुभयो। जनताले हटाइसकेको राजतन्त्र ल्याउनु खोज्नु अपराध सरह भएको पनि उहाँले बताउनुभयो।
यही हामीले 15 गते राजालाई सिंहासनमा राख्छन् अरे, घरैमा सिंहासन बनाएर राखे। देशको राज सिंहासन भनेको गयो, गइसक्यो। नेपाली जनताले उल्टाएर राजतन्त्र फालिसके, काम हराइसक्यो, संविधान अर्को बनिसक्यो। संसद छ, राष्ट्रपति छ, न्यायालय छ, संविधान छ, व्यवस्था छ लोकतान्त्रिक, र हामी छौं जसले जंगलमा घुमेर जत्था भावी जललाई पायो त्यसलाई समाउँदै पछार्दै मार्दै खाँदै गरेको राजतन्त्रलाई समातेर खोरमा हालेर खोरबाट पनि निकालेर मुन्ड्याएर फ्याँकिदिएका छौं। हामी छँदैछौ यस देशमा, फेरि राजतन्त्र ल्याउँछौ। त्यो सपना देखिरहे, कस्ता सपना देख्छन् उनीहरू। त्यस 15 गते पछि अर्को 15 गते भन्छन्। फेरि अस्ति नै वैशाख 11 गते ल्याउँछौ भने, वैशाख 11 गते युवा संघ नेपालले युवाहरूले आयोजना गरे, युवा महोत्सव आयोजना गरे, खुसियाली दिवस, राजाले घुँडा टेकेको दिन वैशाख 11 गते, जनताका बलजफ्ती खोसिएका, असंवैधानिक ढंगले खोसिएका अधिकार फिर्ता दिएको दिन, संविधानमा बस्छु भनेर संसद पुनर्स्थापना गरेर कायलनामा गरेको दिनलाई।
जनताको हक अधिकार र मुलुकको स्वाधीनताको रक्षा गर्ने अभियानमा एमाले सहितका पार्टीहरू रहेको उहाँले बताउनुभयो। एमालेको पक्षमा बोल्दा झोले भनेर हतोत्साहित गर्नेहरूको भ्रम र अन्यलमा नपरी आफ्ना कर्तव्य पूरा गर्न उहाँले एमाले कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो। उहाँले पार्टीभित्र नेतृत्वमा नअट्नेहरूलाई न्यायोचित व्यवस्थापन गर्ने एमालेको नीति रहेकाले लुछाचुँडी नगर्न र सहमति नभए स्वच्छ प्रतिस्पर्धा गर्न पनि आग्रह गर्नुभयो। भोलिसम्म चल्ने युवा संघको महाधिवेशनमा देशभरबाट 2000 प्रतिनिधि सहभागी छन्। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले दायर गर्नुभएको बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गरेको छ। सर्वोच्च अदालतले थुनामा पठाउने उच्च अदालत बुटवलको यसअघिको आदेशलाई सदर गरेको छ। सर्वोच्चको पछिल्लो आदेशपछि जिल्ला अदालत रूपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म सभापति लामिछाने थुनामा नै रहनुहुनेछ। लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी पेश भएको बन्दी प्रत्यक्षीकरणको निवेदन न्यायाधीशहरू डा नकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले हिजो खारेज गरेको हो। यसअघि उच्च अदालत बुटवलले सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो। आफूलाई गैर कानूनी रूपमा थुनामा राखिएको भन्दै उच्च अदालतको आदेश विरूद्ध लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गर्नुभएको थियो। पार्टी सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट सर्वोच्च अदालतले हिजो खारेज गरेपछिको अवस्थाबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले आज सचिवालय र केन्द्रीय समितिको बैठक बोलाइएको जनाएको छ। आज दिउँसो 3 बजे सचिवालयको र 4 बजे केन्द्रीय समितिको बैठक बस्ने सो पार्टीले जनाएको छ। केन्द्रीय समितिको बैठक भोलि पनि बस्ने र त्यसपछि पार्टीको धारणा सार्वजनिक गर्ने जानकारी दिइएको छ। सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना 2082 जारी गरेको छ। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग 2081 दिएका सुझाव कार्यान्वयनका लागि सरकारले कार्ययोजना जारी गरेको हो। समितिले प्रतिवेदन कार्यान्वयनका लागि क्षेत्रगत तथा मन्त्रालयगत जिम्मेवारी र समयसीमा सहितको कार्ययोजना तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ। अर्थतन्त्र सुधारका लागि 6 महिनादेखि 3 वर्षसम्म सम्पन्न गर्नुपर्ने विभिन्न समयसीमा सहितको कार्ययोजना तयार पारिएको हो। मुद्रास्फीति नियन्त्रणका लागि सरकारी खर्च कटौती तथा अप्रत्यक्ष करका दरहरूमा कमी ल्याउने भारतीय रूपैयाँसँगको विनिमय दरको विकल्पमा अध्ययन तथा अनुसन्धान गर्ने काम 1 वर्षभित्र सम्पन्न गरिसक्ने सरकारको योजना रहेको छ। आगामी 2 वर्षभित्र विभिन्न 14 ऐन खारेज गरिसक्ने पनि कार्ययोजनामा उल्लेख गरिएको छ। त्यस्ता ऐनमा आयकर टिकट दस्तुर ऐन 2019, कालो बजारी तथा अन्य केही सामाजिक अपराध तथा सजाय ऐन 2032, निजी वन जंगल राष्ट्रियकरण ऐन 2013, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन 2013, क्षतिपूर्ति ऐन 2019, वीरता उन्मूलन ऐन 2016 लगायत रहेका छन्। त्यसै गरी ज्येष्ठ नागरिक भत्ता पाउने उमेर 70 वर्ष कायम गर्ने तथा भत्ता पाउन राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने काम 1 वर्षभित्र सम्पन्न गरिसक्ने उल्लेख गरिएको छ। लुम्बिनी विकास कोष र पशुपति क्षेत्र विकास कोष जस्ता आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाबाट आगामी 6 महिनाभित्र हटाइसक्ने भनिएको छ। नेपाल वायु सेवा निगमको पुनर्संरचना गरी बाह्य रणनीतिक साझेदार भित्र्याएर व्यावसायिक ढंगले व्यवस्थापनको काम आगामी 2 वर्षभित्र सम्पन्न गरिसक्ने उल्लेख गरिएको छ। त्यस्तै दुग्ध विकास संस्थानलाई सबै प्रदेशमा रहने गरी प्रदेश सरकारको सार्वजनिक संस्थानका रूपमा परिणत गर्ने काम आगामी 2 वर्षभित्र सम्पन्न गरिसक्ने उल्लेख गरिएको छ। गत वैशाख 2 गते नेपाल सरकार मन्त्री परिषद बैठकको निर्णय अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव चुडामणी पौडेलको संयोजकत्वमा राजस्व सचिव दिनेश कुमार घिमिरे र उद्योग मन्त्रालयका सचिव कृष्ण बहादुर राउत सदस्य रहनुभएको कार्ययोजना निर्माण समिति बनाइएको थियो। हिम बाढ़ी पहिरोका कारण हुम्लाको तिलगाउँमा 5 करोड़ बढ़ीको क्षति भएको तथ्याङ्क सार्वजनिक गरेको छ। गत जेठ 1 गते राति गएको हिमबाढ़ीले उत्तरी हुम्लाको नामखा गाउँपालिका 6 को तिलगाउँमा 5 करोड़ भन्दा बढ़ीको क्षति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्ण उपाध्यायले जानकारी दिनुभयो। बाढ़ी पहिरोपछि तिलगाउँको खानेपानी, विद्युत, सिंचाई, कुलो, काठेपुल, खेतीयोग्य जमीन लगायतको संरचनामा 5 करोड़ बढ़ीको क्षति भएको उहाँले जानकारी दिनुभयो। तिलगाउँमाथि करिब 5,350 मिटरको उचाइमा रहेका 2 हिमताल भासिन्दा आएको बाढ़ी पहिरोले 5 काठेपुल, 50-55 हेक्टर खेतीयोग्य जमीन, 4 सिंचाई कुलो, गाउँको खानेपानी आयोजना र 15 किलोवाटको लघु जलविद्युत आयोजनाका संरचनामा क्षति पुर्याएको हो। 18 घर परिवारका 33 पहिरोबाट विस्थापित भएको पनि पालिकाले जनाएको छ। विज्ञहरूले बालबालिकालाई आँखाको समस्याबाट जोगाउन घर बाहिर बाहिरी वातावरणमा खेल्न प्रेरित गर्नुपर्ने सुझाव दिनुभएको छ। टाढा भएका वस्तुहरू हेर्न कठिनाई हुने आँखाको समस्या मायोपियाका सन्दर्भमा हिजो आयोजित कार्यक्रममा उहाँहरूले समस्या हुन नदिन बालबालिकाहरूलाई मोबाइल, टेलिभिजन जस्ता स्क्रीनबाट टाढा राख्नुपर्ने सुझाव दिनुभयो। यस वर्ष सचेतना सप्ताहको नारा स्क्रीन तल आँखा माथि अर्थात स्क्रीन तल राखौं, दृष्टि माथि उठाउं र मायोपियाबाट बचौं भन्ने रहेको विज्ञहरूले हिजो जानकारी दिनुभयो। यसपटक सरदरभन्दा बढ़ी वर्षा हुने भएपछि डेंगी संक्रमण समेत विगत वर्षहरूभन्दा बढ़ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले यसपटक मनसूनमा सरदरभन्दा बढ़ी पानी पर्ने भनेपछि डेंगी संक्रमणको जोखिम पनि बढ़ने देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। धेरै पानी पर्दा जम्मा हुने पानीमा डेंगी सार्ने लामखुट्टे फस्टाउने भएकाले पानी संकलन हुने टायर, गमला जस्ता ठाउँ अहिलेदेखि नै व्यवस्थापन गर्नुपर्नेमा मन्त्रालयले सबैलाई आग्रह गरेको छ। वैदेशिक रोजगार विभागले कुनै पनि व्यक्ति वा संस्थाले गैर कानूनी तवरले वैदेशिक रोजगारीमा पठाउने वा पठाउन सहजीकरण गर्ने कार्य नगर्न सूचित गरेको छ। विभागले हिजो सूचना जारी गर्दै कानून विपरीत कुनै व्यक्ति वा संस्थाले वैदेशिक रोजगारीमा पठाउन वा पठाउनका लागि भनेर प्रक्रिया अगाडि बढ़ाउनेलाई कार्यवाही गरिने चेतावनी दिएको छ। विभागले उजुरीका आधारमा टोली खटाई नियमित एवं आकस्मिक अनुगमन गरिने भएकाले उजुरीका लागि सर्वसाधारणलाई आग्रह समेत गरेको छ। व्यक्ति, शैक्षिक परामर्श केन्द्र, ट्राभल एजेन्सी, तालिम प्रदायक संस्था, भाषा प्रशिक्षण गराउने संस्थाहरूले विदेश पठाइदिने भनी सूचना जारी गर्ने, राहदानी र अन्य कागजात संकलन गर्ने, नक्कली कागजात तयार गरी विदेश पठाउने कार्यमा संलग्न भएको जनगुनासो प्राप्त भएको विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले जानकारी दिनुभयो। वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न वा कुनै नेपाली कामदारलाई श्रमिकका रूपमा विदेश पठाउन वैदेशिक रोजगार ऐन 2064 बमोजिम विभागमा दर्ता भएको संस्था हुनुपर्ने कानूनी प्रावधान रहेको पनि विभागले सम्बद्ध सबैलाई जानकारी गराएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बौद्ध धर्मको आत्मअनुशासन, करूणा, सहिष्णुता र अहिंसाको शिक्षालाई सबैले व्यवहारमा उतार्नुपर्ने बताउनु भएको छ। 47 लामा देश दर्शन भ्रमण सम्पन्न गरी फर्किएका लामा आनी सहभागी कार्यक्रमलाई राष्ट्रपति भवन शीतल निवासमा हिजो सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले मूर्त र अमूर्त बौद्ध सम्पदाको जगेर्ना गर्दै बौद्ध दर्शनको जीवन उपयोगी पक्षलाई व्यवहारमा उतार्न सके मुलुकको हित हुने बताउनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रम क्षेत्रको नीति र कानूनको आधार नेपाली कांग्रेसले तयार पारेको बताउनु भएको छ। नेपाली कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागले हिजो पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले कांग्रेसकै सरकारले कारखाना सम्बन्धी ऐन, श्रम ऐन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन संसदबाट पारित गरेको बताउनुभयो। अन्तर्राष्ट्रिय श्रम संगठनको संगठन गर्ने अधिकार सम्बन्धी अभिसन्धि 87 नेपालले पारित गर्नुपर्ने एवं संवैधानिक श्रम आयोग गठन हुनुपर्ने कुराका साथै श्रम कानून परिमार्जन गरी कार्यान्वयनमा ल्याउन नेपाली कांग्रेसले पहल गर्ने प्रतिबद्धता सभापति देउवाले व्यक्त गर्नुभयो। शिक्षा र निजामती विधेयक अघि बढ़ाउने विषयमा पनि पार्टी दृढ़ रहेको सभापति देउवाले दोहोर्याउनुभयो। राष्ट्रिय नीतिमै रोजगारीलाई प्राथमिकतामा राखेर युवा जनशक्तिलाई स्वदेशमै रोजगार दिन पहल गरिने सभापति देउवाले बताउनुभयो। गृहमन्त्री रमेश लेखकले मधेस प्रदेश अन्तर्गत नेपाल र भारतीय सीमा क्षेत्रमा हुने आपराधिक घटना एवं चोरी तस्करी कड़ाईका साथ रोक्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ। गृह मन्त्रालय र मधेस प्रदेशको विभागीय मन्त्रालयले हिजो जनकपुरधाममा आयोजना गरेको प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्नुहुँदै गृहमन्त्री लेखकले खुला सीमाना रहेकाले सुरक्षाको सवालमा उच्च सतर्कता अपनाउन निर्देशन दिनुभयो। मधेस प्रदेशका जिल्लाहरूमा अझै पनि बाल विवाहमा अपेक्षाकृत रूपमा कमी आउन सकेको छैन। बाल विवाह कानूनी रूपमा दण्डनीय भएको थाहा भए पनि भागी विवाह गर्ने प्रवृत्तिका कारण बाल विवाहमा कमी आउन नसकेको सम्बद्धहरूले बताएका छन्। जनकपुरधामबाट संवाददाता अजय कुमार झाको यो रिपोर्ट।
अशिक्षा, अज्ञानता तथा समय नपुगी विद्यालयबाट भागी विवाह गर्ने प्रवृत्तिमा वृद्धि भएका कारणले मधेस प्रदेशमा बाल विवाह सामाजिक समस्या बनेको छ। बाल विवाहका कारणले गरीब रहेका झनै गरीब हुँदै जाने हुनाले बाल विवाह रोक्नका लागि प्रयास भए पनि बाल विवाह जारी रहेको छ। विगत केही वर्ष यता बाल विवाह कानूनी अपराध हो भन्ने थाहा पाएपछि केही मात्रामा यसमा कमी आए पनि भागी विवाहले बाल विवाह न्यून गर्नमा कठिनाई भइरहेको छ। धनुषाका लक्ष्मीनिया गाउँपालिकाका किशोरी प्रतिमा कुमारी यादव।
सर्वप्रथम अभिभावकलाई बढी ध्यान दिनुपर्छ, अनि हामी किशोरीहरूलाई पनि आफ्नो आमा बाबा समक्ष यस्तो स्थान बनाउनु पर्छ कि हामी पनि केही गर्न सक्छौ, पढेर केही बन्न सक्छौ, यस्तो हौसला हामीहरूमा पनि हुनुपर्छ, जसले गर्दा हामीहरूको अभिभावक पनि कुरा बुझ्छ कि हाम्रो छोरीले पनि केही गर्न सक्छ।
बढ्दो सामाजिक चेतनाका कारणले 42% बाल विवाह रहेको मधेस प्रदेशमा 8% कमी आएर 34% बाल विवाह भए पनि बाल विवाह जारी नै रहेको छ। बाल विवाह न्यून गर्नका लागि छोरी शिक्षामा जोड दिनुपर्ने धारणा राख्दै मधेस प्रदेशका महिला बाल बालिका तथा सामाजिक न्यायिक समितिका सभापति रूपा कुमारी यादव।
हामी यो किन सोच्दैनौ कि हाम्रो छोरी अब पुगेल पास गरेर ब्याचलरमा कसरी जान्छ, ब्याचलर सकेपछि उसले मास्टर कसरी गर्न सक्छ, यो कुरा तर्फ चाहिँ हाम्रो ध्यान जाओस्। हामी पॉइंट नोट गरेर हामी नीति नियममा जान्छौ भने हाम्रो समाज पक्कै नै सुध्रिन्छ।
बाल विवाह गर्नु, गराउनु, यसमा सहभागी हुनु सबै कुरा कानूनी रूपमा दण्डनीय भए पनि लुकी छिपी, राजी खुशी एवं भागी विवाहले बाल विवाहले प्रश्रय पाइ नै रहेको छ। बाल विवाह नियन्त्रणका लागि प्रदेश सरकारबाट कस्तो प्रयास भइरहेको छ भन्ने जिज्ञासामा मधेस प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जायसवाल।
विवाहलाई हाम्रो समाजले सामाजिक प्रतिष्ठाको विषयको रूपमा हेरिरहेको कारणले गर्दाखेरि पनि अलिकति चाँडै विवाह गरिदिने कुराहरू बढ़िरहेको छ। यसलाई रोक्न सामाजिक हिसाबमा सचेतीकरणको कार्यक्रमहरू पनि गर्नुपर्छ। परिवार आफैले, समाज आफैले पनि कमसेकम हाम्रा छोराछोरीहरूको भविष्यको फैसला गर्दाखेरि उनीहरूको राय लिने कुरा, उनीहरूसँग पनि सल्लाह गर्ने कुरा, उनीहरूको मनोविज्ञान बुझ्ने कुरा, परामर्श र सल्लाह गर्न सकेको खण्डमा बाल विवाहलाई रोक्न सक्छौ र जुन दाइजो छ दहेज लिनेहरूलाई सामाजिक रूपमा अलिकति बहिष्कार गर्ने।
बाल विवाहका कारणले बाल बालिकालाई आर्थिक, सामाजिक, शारीरिक समस्या आउनुका साथै समयमा थप समस्याहरू आउने भएकाले यसबाट जोगिनु नै उत्तम विकल्प रहेको छ। अजय कुमार झा, सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल, जनकपुर धाम।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा केही भएन भन्ने निराशा त्याग्न आम जनतालाई आग्रह गर्नुभएको छ। मध्यपहाड़ी लोकमार्ग जनजागरण अभियानका क्रममा बागलुङ बजारमा हिजो आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले अभियानमा आम नागरिकका गुनासा र सुझाव ग्रहण गरी माओवादी केन्द्रलाई नयाँ ढंगले अघि बढ़ाइने बताउनुभयो। बाँकेमा पहिलो पटक व्यावसायिक रूपमा स्ट्रबेरी खेतीको शुरूआत गरिएको नेपालगंज संवाददाता नवीन गिरी बताउँछन्।
बैजनाथ गाउँपालिका एक च्यामाका 46 वर्षीय सर्वराज बस्नेतले करिब 6 कट्ठा जमीनमा स्ट्रबेरी खेती गर्नुभएको छ। बस्नेत पशुपंक्षी कृषि फर्म मार्फत सर्वराज दम्पतिले गत वर्ष 6 लाख रूपियाँ लगानी गरेर 9,000 बोट लगाउनु भएको थियो। बस्नेत दम्पतिले करिब 35 क्विन्टल स्ट्रबेरी बिक्री गरिसक्नु भएको छ। मेहनत र परिश्रमले लगानीको दोब्बर आमदानी हुने भएपछि उहाँहरू सन्तुष्ट हुनुहुन्छ। स्वयं फर्ममा किन्न आउनेदेखि स्थानीय बजार र अन्य जिल्लासम्म पनि बस्नेत दम्पतिको उत्पादन पुगिरहेको छ। श्रीमती शारदा
आउन त यहाँ टाढा टाढाको आउनुभयो, खान अथवा फर्म हेर्नको लागि बर्दिया कैलालीसम्मको पुग्नुभयो यहाँ हेर्न। त्यसपछि पठाउने क्रममा हामीले व्यापारीहरूलाई सुर्खेतसम्म पठायौं र यही कोलपुर नेपालगंज कृषि बजारहरूमा पनि पठायौं।
छिमेकीले गाउँमै स्ट्रबेरी उत्पादन गरेपछि गाउँलेहरू पनि खुशी छन्। स्ट्रबेरीको नामै नसुनेका गाउँले आफ्नै आँखा अगाडि लटरम्म फलेको देख्दा दङ्ग छन्। स्थानीय नन्दा थापा मगर:
स्ट्रबेरी भन्ने मलाई थाहै थिएन कि, मैले खाँदा पनि खाएको थिएन। पछि यहाँ लगाएर अब धेरै खेती भयो, खेती भइसके पछाडि बिजनेस सुरु भयो, भइसके पछाडि म यहाँ आएर खाँदा चाहिँ मलाई एकदम राम्रो लाग्यो।
सर्पराज र शारदाको मेहनत देखेका छिमेकीहरूलाई आफूहरूले पनि केही गर्नुपर्छ भन्ने लागेको छ। सुरुमा स्ट्रबेरी खेती सफल हुने विश्वास नगरेका उनीहरू अहिले भने आफूहरू समेत प्रेरित भएको बताउँछन्। बैजनाथ च्यामाकै वीरबहादुर थापा मगर र जीवन कुमार नेपाली:
यो खेती हामीले पनि केही गरौं जस्तो पनि लागिरहेछ। सबैले यस्तै मन तन दिएर यस्तै गर्नु भए बाहिर अरूको देशमा अन्य ठाउँमा गएर दुःख गर्नै पर्दैन जस्तो लाग्छ मलाई।
सर्पराज दम्पतिले जेनतेन कड़ा मेहनत गरेर स्ट्रबेरी खेतीमा सफलता हासिल गरे पनि सहयोग, अनुदान र तालिम पाउन सके अझ सहज हुने अपेक्षा गरेका छन्। कृषि कर्म गरिरहेका आफू जस्ता किसानलाई प्रोत्साहित गर्नुपर्ने उनीहरूको भनाई छ। पुनः एकपटक शारदा बस्नेत:
यसको बारेमा सरकारले हामीलाई अलिकति तालिम दिएको भए एकदम हामीलाई राहत पुग्थ्यो होला। त्यसपछि सरकारलाई कृषितिर अलिकति नजर लगाउनु पर्छ भन्ने जस्तो लाग्छ कि मलाई। सबभन्दा हामीलाई चाहिएको भनेको घेरबारको आवश्यकता छ। यदि घेरबारको अलिकति अनुदान
व्यावसायिक रूपमै खेती किसानी गरेर आफ्नै गाउँठाउँमा केही गर्ने दृढताका साथ आत्मनिर्भरको बाटोमा हिँडेका किसानलाई प्रोत्साहन गर्न जरूरी छ। त्यसमा पनि जिल्लामै पहिलो पटक स्ट्रबेरी खेती गरेका बस्नेत दम्पति प्रेरणाका स्रोत हुन्। त्यसैले उनीहरूको हौसला बढ़ाउन पनि आवश्यक छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबा र जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी जाइकाका अध्यक्ष तानाका अकिहीको बीच हिजो भेटवार्ता भएको छ। टोकी स्थित जाइकाको मुख्यालयमा हिजो भएको भेटमा नेपाल जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विभिन्न विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। साक्षरता हाम्रो गौरव, साक्षर जिल्ला हाम्रो उपलब्धि भन्ने नाराका साथ हिजो हुम्ला जिल्लालाई नेपालको 67 र कर्णाली प्रदेशको 8 साक्षर जिल्लाका रूपमा घोषणा गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुगुको सोरू गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित 11 जना विरूद्ध हिजो भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ। मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सोरू गाउँपालिका वड़ा नम्बर 10 स्थित शहीद गेटदेखि कोर्टसम्म निर्माण गरिएको सड़कमा गलत प्रतिवेदन बनाई 23,22,000 रूपियाँ भ्रष्टाचार गरेको आरोपमा उनीहरू विरूद्ध मुद्दा दायर गरिएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नेपालगंज स्थित कार्यालयले 20,000 रूपियाँ घुस लिएको आरोपमा मालपोत कार्यालय कोहलपुरका मुद्दा फाँटमा कार्यरत खरिदार हरिशचन्द्र पाण्डेसहित 3 जनालाई हिजो नियन्त्रणमा लिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले बदलिदो समयमा प्रविधिको विकाससँगै कृत्रिम बौद्धिकता एआईको सदुपयोग गर्नुपर्नेमा जोड़ दिनुभएको छ। रेडियो सगरमाथाको 29 स्थापना दिवसका अवसरमा हिजो आयोजित कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सामुदायिक रेडियोहरूले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजनले समाचार र कार्यक्रमलाई जनता केन्द्रित बनाउनु पर्नेमा सरकारवालाले जोड़ दिनुभएको छ। सार्वजनिक सेवा प्रसारण पीएसबी नेपालले रेडियो नेपाल र नेपाल टेलिभिजनमा हिजो गरेको छुट्टा छुट्टै बहस कार्यक्रममा समाजका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने सहभागीहरूले पीएसबीले मुलुकको विविधताभित्र रहेर राष्ट्रिय एकता तथा सद्भाव अभिवृद्धि गर्नुपर्नेमा जोड़ दिनुभयो। बाँके र बर्दियाका स्थानीय तहको नाममा बालबालिका सम्बन्धी ऐनलाई पूर्ण रूपमा कार्यान्वयन गर्न उच्च अदालतले परमादेश जारी गरेको छ। विश्वव्यापी रूपमा विस्तार भइरहेको अत्याधुनिक सूचना प्रविधिमा किशोरी तथा महिलाहरूको समाज पहुँच हुनुपर्नेमा सरकारवालाले हिजो जोड़ दिनुभएको छ। केही अन्तर्राष्ट्रिय समाचार। ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न रोक लगाएपछि हार्वर्डले ट्रम्प प्रशासनमाथि मुद्दा दायर गरेको छ। यसअघि अमेरिकी प्रशासनले हार्वर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना रोक लगाएको थियो, जसका कारणले अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय र ट्रम्प प्रशासनबीच द्वन्द बढ़ेर गएको छ। इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले बेलायत, फ्रान्स र क्यानाडाका प्रधानमन्त्रीहरूलाई हमाससँग मिलेको आरोप लगाउनु भएको छ। यसअघि बेलायत, फ्रान्स र क्यानाडाले गाजामा इजरायलद्वारा सर्वसाधारणलाई केन्द्रित गरी आक्रमण गरेको भन्दै त्यो अलि बढ़ी भएको भनी निन्दा गरेपछि इजरायली प्रधानमन्त्री नेतन्याहुको पछिल्लो भनाई बाहिर आएको हो। सौर्यबाट यो वर्ष सबैभन्दा ठूलो सौर्य ज्वाला निस्किएको नासाले जनाएको छ। सूर्यबाट सबैभन्दा ठूलो सौर्य ज्वाला निस्किएको नासाले हालै सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको 10 महिनाको अवधिमा देशको पूर्वी नाका काँकड़ भित्ताबाट तयार चिया निर्यातमा वृद्धि भएको छ। 10 महिनाको अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चिया निर्यात 46.10% वृद्धि भएको हो। यस अवधिमा अलैंची र अदुवा जस्ता वस्तुको निर्यात भने अघिल्लो वर्षको तुलनामा घटेको मेची भन्सार कार्यालयले जनाएको छ। कार्यालयको तथ्याङ्क अनुसार 10 महिनाको अवधिमा 3,68,22,00,000 मूल्य बराबरको 13,886 मेट्रिक टन चिया निर्यात भएको छ। शान्तसम्म अलैची 3.63% घटेर 6,33,25,00,000 रुपियाँ बराबरको निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईले जानकारी दिनुभयो।
भुवन आचार्य, अब खेल समाचार।
नेपाली सेनाले आयोजना गरेको रारा ट्रेल रनको उपाधि जुम्लाका युगराज बुढा र सुनमाया बुढाले जितेका छन्। नेपाल सबैभन्दा ठूलो रारा ताल वरिपरि 16 किलोमिटर दूरी तोकेर नेपाली सेनाले रारा ट्रेल रनको आयोजना गरेको थियो।
निर्मला भट्ट। अब मौसम सम्बन्धी केही जानकारी। आज बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाड़ी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागमा एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 27.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.7 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25 देखि 27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:11 भयो भने सूर्यास्त भरे साँझ 6:51 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। अब कसैले चाहँदैमा मुलुकमा राजतन्त्र नफर्कने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सरकारद्वारा आर्थिक सुधार कार्ययोजना जारी, अर्थतन्त्रको सुधारका लागि 6 महिनादेखि 3 वर्षसम्म सम्पन्न गरिसक्नुपर्ने समयसीमा सहितको कार्ययोजना तय। नागढुङ्गा सुरुङ मार्गको 90% काम सम्पन्न, पुष मसान्तसम्म सञ्चालन गर्ने तयारी। बालबालिकालाई आँखाको समस्याबाट जोगाउन घर बाहिर खेल्न प्रेरित गर्नुपर्ने विज्ञहरूको सुझाव। हुम्लाको तिलगाउँमा केही दिन अघि गएको बाढ़ी पहिरोले 5 करोड़ भन्दा बढ़ीको क्षति भएको गाउँपालिकाको तथ्याङ्क। र अमेरिकी सरकारले हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको भर्नामा रोक लगाएपछि हार्वर्डद्वारा राष्ट्रपति ट्रम्प प्रशासनमाथि नै मुद्दा दायर। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।